الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يوم لا ينفع مال ولا بنون إلا من أتى الله بقلب سليم صدق الله العظيم. میرے مرشد اور میرے شیخ عارف اللہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب نظر اللہ مقدر حضرت نے فرمایا کہ ایک صاحب بد بیچتے تھے. ایک دن ان کی طبیعت کچھ ناساز تھی تو اپنے بیٹے کو کہا کہ بیٹا صبح صبح کا وقت ہے یہ برف بازار لے کر جاؤ اور بازار میں غلام غلام دکاندار کے پاس جانا اور آپ کو اٹھے جا رہا ہوں اپنے دوستوں کو دیکھنے میں مزہ آتا ہے. تو باپ نے بیٹے سے کہا کہ فلاں فلاں دکاندار کے پاس جانا اور اتنی اتنی برف دے دینا. ابھی سورج نکلا ہی تھا بیٹا رستے میں چلا, جب شہر میں داخل ہوا تو وہاں پر کوئی تماشا چل رہا تھا. اب وہ نوجوان تھا, نوجوان یعنی نیا نیا جوان, یعنی وہ ہانڈی جو پک رہی ہوئی, یعنی اس کی جوانی کی ہانڈی ابھی پک رہی ہے. اور آپ کو پتہ ہے جب ہانڈی پکتی ہے تو شور زیادہ مچاتی ہے, اس لیے نوجوان بھی شور زیادہ مچاتا ہے, چاہے وہ اعتکاف میں بھی بیٹھا ہو شور زیادہ مچائے گا. اور جو جوان ہوتا ہے جب ہنڈیا ایک دفعہ پک جائے, اب اگر آپ اس کو گرم کریں تو اس میں جوش نہیں آتا, وہ یعنی مطلب یہ کہ شور نہیں ہوتا. یہ فرق ہے نوجوان میں اور جوان میں. بہرحال وہ نوجوان تھا, اب وہ ایک تماشا دیکھنے لگ گیا, ادھر سورج سر پر آ گیا. اب اس کو یہ یاد نہیں رہا کہ میں برف لے کے, پہلے ہی رستے میں برف پگھلنا شروع ہو گئی تھی. اب جب تماشا دیکھ کر فارغ ہوا تو اس کو خیال آیا کہ ہائے میں تو کسی خاص کام سے نکلا تھا. اب جو برف کو دیکھا تو وہ جو برف لے کر چلا تھا آدھی رہ گئی. اب تو وہ دوڑا, فکر ہوئی کہ میرے باپ نے تو مجھے ایک ذمہ داری لگائی تھی. اب جب وہ دوڑا جو جس پتے پر جانا تھا وہاں پہنچا, اتنے میں رستے میں موسم بدلنا شروع ہو گیا اور وہ جو دھوپ نکلی ہوئی تھی اب بادل آنا شروع ہو گئے. اب وہ دوڑتے دوڑتے مطلوبہ دکاندار کے پاس پہنچا اور اس کو جا کر اپنا تعارف کرایا کہ میں فلاں صاحب کا بیٹا ہوں اور میرے باپ نے برف بھیجی ہے. تو اس نے کہا کہ بیٹا تم اتنی دیر سے آ گئے, دکانیں تو صبح کھلتی ہیں اور اسی وقت ہم لوگ کولر بناتے ہیں اور ہم سے برف خریدنے والے تو وہ صبح صبح آ کر برف لے جاتے ہیں, आज वो आए बर्फ न मिली वो वापस चले। और फिर दूसरी बात ये कि बर्फ के लिए जिस मौसम की जरूरत होती है अब तो वो मौसम भी नहीं रहा क्योंकि अब तो हवाएं चलना शुरू हो गई, बल्कि इस दौरान में हल्की हल्की बारिश भी शुरू हो गई। तो उसने कहा कि बेटा अब तो मेरे जितने ग्राहक थे वो तो वापस चले गए। बच्चा परेशान हुआ, अगले हदफ पर पहुंचा, अगली जगह पहुंचा, उसने भी यही बातें की। भागते भागते इधर उधर, इधर बर्फ है वो आहिस्ता आहिस्ता पिघलती जा रही है। लाता जब वो आखिरी दुकानदार के पास पहुंचा तो उसकी जो बर्फ थी वो खत्म हो गई। अब वो हैरान परेशान रोना शुरू कर दिया कि अब मैं अपने बाप को क्या जवाब दूंगा कि इतने जो पैसे थे तूने जाकर वीडियो गेम पे लगा दिए या अपने मोबाइल में पैकेज डाल के क्या क्या तू करता रहा। मेरे मुर्शिद और मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं यही हाल है हमारी जिंदगी का कि अल्लाह रब्बुल इज्जत ने हमें आलम अरवाह से इस दुनिया में भेजा है, हमें कुछ मकासद दिए हैं और वो मकसद ऐसे नहीं बल्कि कुरान पाक के जरिए हमको समझाया। फिर उसके बाद अल्लाह ताला ने सिर्फ कुरान पाक पर बस नहीं किया बल्कि उस कुरान पाक को समझाने के लिए अपने रसूल को भेजा और उस महबूब रसूल सल्लल्लाहु अलैहि वसल्लम को भेजा जो पूरी कायनात में सबसे अफजल है, सबसे प्यारे हैं। मेरे शेख रहमतुल्लाह अलैह फरमाया करते थे देखो किताबें चार आए और अंबिया अलैहिस्सलाम 1,00,000 से ज्यादा। फरमाए क्यों? ताकि ये बात समझ में आ जाए कि किताबों से बात समझ में नहीं आती जब तक उसको कोई समझाने वाला ना हो। लिहाजा इसी तरीके से अल्लाह ताला ने जो हमें दुनिया में भेजा हमें समझाने के लिए किताब अता फरमाई और उस किताब को समझाने के लिए कायनात के अपने सबसे प्यारे सबसे महबूब हमारे आका सल्लल्लाहु अलैहि वसल्लम को भेजा, समझाया। और अपने आका की महबूबियत का आलम यह है कि जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक एक बात को महफूज रखा, वो अहादीस मुबारका का जखीरा कि जिसमें सहाबा ने इतना तक नकल किया कि इस बात को इरशाद फरमाते वक्त आपकी कैफियत क्या थी, एक एक बात को महफूज रखा। फिर अल्लाह ताला जज़ाए खैर दे फुकाहे किराम को कि कुरान व हदीस के कुरान पाक और हदीस पाक के वो मोती उनको समझाने के लिए फुकाहा ने ऐसी ऐसी बातें समझाई कि जिससे हमारे लिए उस आली मजामीन ऊंचे मजामीन को समझाना हमारे लिए आसान फरमा दिया। उसके बाद आज तक उलमा उस पर मेहनत करते चले आते हैं। दादा आप देखिए कि अहले महल्ला और मौतकफीन हजरात के लिए ये जो मदरसे के मुंतजमीन हैं, इस इदारे के जो मुंतजमीन हैं, तात रातों ने जो नजम किया वो उसी सिलसिले की एक कड़ी है। अल्लाह ताला इनको जजाय खैर दे, मेरा आना और आप सबके शिरकत अल्लाह ताला इसको कबूल फरमाए। तो मेरे शेख रहमतुल्लाह ने फरमाते कि हमारी जिंदगी की मिसाल भी बर्फ की तरह है। अब आलम यह है कि हम बैठे हुए हैं लेकिन हमारी जिंदगी की जो बर्फ है वो पिघल रही है, हम तमाशा देख रहे हैं। मसलन जैसे क्रिकेट मैच है, कितनी अजीब बात है कि रमजान और मुबारक जिसके लिए कितनी फजीलतें रखी गई, कितने आमाल रखे गए कि नफिल इबादत का अजर फर्ज के बराबर है और फर्ज का अजर 70 फर्जों के बराबर है, लेकिन उसको छोड़कर हमारा क्या हाल है कि हम क्रिकेट में लगे हुए। और इसी तरीके से एक अजीब और गरीब बात है जिसको मैं नकल किया करता हूं और एक अजीब सवाल है, वो सवाल ये है कि जब दो मुसलमान आपस में मिलते हैं तो पूछते हैं कि तुम तरावी कहां पढ़ते हो, कहते हैं फला जगह पढ़ता हूं। अच्छा ये तो बात ठीक है, चलो दूसरा सवाल है वो बड़ा अजीब है। वो अजीब सवाल ये है कि पूछते हैं तुम्हारे यहां तरावी कितने बजे खत्म होती है, जरा थोड़ा सा गौर करें, ये कोई सवाल पूछने का? सहाबा के सवाल तो इतने कीमती थे, सुभान अल्लाह। एक एक सवाल के अंदर कितनी हमारे लिए, जैसे हमारी मां ने हजरत आयशा रज़ियल्लाहु ताला अन्हा ने जो सवाल पूछा कि अगर मैं शबे कद्र को पाऊं तो क्या दुआ मांगू, ये सवाल देखिए कितना प्यारा। आज उस आपके उस सवाल से आज तक लोग फायदा उठाए। क्या आपने ये दुआ सिखाई, اللهم انك عفو كريم تحب العفو فاعف عني, ये उनका कितना प्यारा सवाल था। और हमारा सवाल क्या कि यार तुम्हारे तरावी कितने बजे खत्म होते, अजीब। और अगर खुदा ना खास्ता अगले ने 5 मिनट लेट बता दिया, कहता खैरियत तो है आपके मौलवी साहब को कोई बदहजमी की शिकायत है, यार इफ्तार में पकौड़े ज्यादा खाते हैं कि जिसकी वजह से देर तक बिठा के रखते हैं। कितनी अजीब बात कि वो वक्त जो कि कुरान पाक के सुनने में और पढ़ने में गुजर रहा है, वो कुरान पाक कयामत के दिन शफाअत करेगा, लेकिन उस कुरान पाक के साथ हमारा मामला कितना अजीब और गरीब है। तो मेरे प्यारे दोस्तों, मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि हमारी जिंदगी की जो मिसाल बर्फ की तरह है, हम यहां भी बैठे हैं चाहे एहतिकाफ पर बैठे हैं, लेकिन हमारी जिंदगी की बर्फ पिघल रही है। हजरत ये शेर पढ़ते थे, हो रही है उम्र मिसले बर्फ कम, हो रही है उम्र मिसले बर्फ कम, चुपके चुपके रफ्ता रफ्ता दम बदल। सुभान अल्लाह, ये हमारी जिंदगी का हाल है। और ऐसी उस चीज से हम सबको वास्ता पड़ना है, चाहे हम कितना ही डरें, लेकिन मौत से हम सबको वास्ता पड़ना है। अब जब वास्ता पढ़ना है तो अकलमंदी के तकादे क्या है, उसकी थोड़ी सी तैयारी कर ले। देखिए ना, ये जो इधर मस्जिद में हम जमा है, आखिर एक फिक्र ही तो है कि क्या जरूरत है कि अपने को आराम से बेआराम करें। मैं भी आराम से बेआराम हूं, आप भी आराम से बेआराम हूं, लेकिन ये हकीकत में उसी की तैयारी है कि जिस पुल से हमें गुजरना है, मौत एक पुल है, इसके बाद एक अलग जिंदगी है। अब रही बात कि वो जिंदगी क्या है, इसको अभी हम नहीं समझ सकते। बिल्कुल ऐसे ही जैसे बच्चा जब रहमे मादर में होता है, मां के रहम में होता है, तो वो ये समझता है कि मेरी दुनिया वही है, लेकिन जब इस दुनिया में आता है तो उसको पता चलता है अल्लाह और ये तो कितनी बड़ी दुनिया है। वो मैं अपने ग्राउंड को सब कुछ समझ रहा था, वही वर्ल्ड कप खेला करता था, वही सब दुनिया है। लगता इसलिए बच्चा जब इस दुनिया में आता है तो रोता है, कितने बड़े आलम को देखता है कि अल्लाह पर कितना बड़ा आलम है। तो मेरे प्यारे दोस्तों, जिस तरह अगर उस वक्त उस बच्चे को समझाया जाए कि तुम नई दुनिया में जाने वाले हो, वो कहेगा भाई यही सब कुछ मेरे लिए है। इसी तरीके से हमें वो दुनिया समझ में नहीं आ सकती जब तक हम वहां जाएंगे नहीं, लेकिन हमारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने हमें वहां के अहवाल बता दिए हैं, लेकिन समझ उसी वक्त आएगी जब हम जाएंगे। आसान काम यह है कि हम अपने आका सल्लल्लाहु अलैहि वसल्लम की बात मानकर उसकी तैयारी करें। लगा जो मैंने आयत पढ़ी है, अल्लाह ताला ने उसमें एक बात फरमा दी, मरने के बाद कयामत के दिन से हमें पाला पड़ना है, और उस दिन के बारे में फरमा दिया कि यौमा ला यनफाउ मालू वला बनून। जब नफी नकरा के तहत में आ जाए तो उमूम को फायदा देता है, इन न नकिरता इदा वका तहत नफी तुफीदुल उमूम। क्या मतलब कि ला यनफाउ नहीं नफा देगा, यहां तो मुराद यह कि कोई चीज नफा नहीं देगी, लेकिन अल्लाह ताला ने दो चीजों को खास तौर पर जिक्र किया, एक तो माल का जिक्र किया और दूसरा औलाद का, लड़कों का जिक्र किया। वजह क्या कि इंसान दुनिया में इन दो चीजों पर सबसे ज्यादा नाज करता है। दुनिया में सबसे ज्यादा नाज किस पर होता है, माल पर और लड़कों पर। इसलिए जब लड़के पैदा होते हैं तो बड़े धूमधाम से दावतें करते हैं, मिठाइयां बांटते हैं, और जब लड़की पैदा होती है तो लगता है कि घर में सोग हो गया, बताते ही नहीं। दोस्तों एक बात कहने की है, सवाल यह पैदा होता है कि अगर किसी के घर में बेटी की विलादत हुई, उसमें उस औरत का क्या कसूर है? पूरी दुनिया कोई भी शख्स मुझे जरा अकल से समझा दे कि उसका क्या कसूर है, उसके तो कोई कसूर नहीं है। लगा उस पर उस औरत को ताने देना या उस औरत को कुछ कहना, ये तो समझ में नहीं आता। जबकि समझने की बात यह है, मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कुरान पाक में अल्लाह ताला ने बड़ी अजीब बात फरमाई, 25वें पारे के अंदर फरमाया कि यहबू लिमन यशाउ इनासा व यहबू लिमन यशाउ ज़ुकूर, कि अल्लाह जिसको चाहे बेटी दे और जिसको चाहे बेटा दे। मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि यहां अल्लाह ताला ने बेटी को पहले जिक्र किया खास तौर पे और बेटे को बाद में जिक्र किया, और हजरत उम्मे सलमा रज़ियल्लाहु ताला अन्हा फरमाती हैं कि हमारे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया काबिले मुबारक बात है वो औरत जिसके अव्वल वाहले में बेटी पैदा हो। क्या मतलब? जिसके पहले बेटी पैदा हो वो औरत काबिले मुबारकबाद है, और अगर घर में बेटी हो जाए तो हम लाख को चढ़ाते हैं। अच्छे खासे पढ़े लिखे, जैसे कितने अच्छे खासे पढ़े लिखों को देखा ना आपने, गाड़ियां रखी हुई है 20-20 लाख रुपए की, लेकिन अकल का अजीब हाल यह है समझ में नहीं आता कि गाड़ियों के दुम में काली पट्टी क्यों बांधते। कि वो काली पट्टी मुझे तो वजह नहीं पता क्या है, लेकिन मैंने देखी है, वो बात मैंने अर्ज कर दी कि समझ में नहीं आता क्यों, पता ही चलता है कि कोई ना कोई वहम है, कोई ना कोई मसला है कि जिसकी जैसे काली पट्टी बांध दी, कुछ तो बात है। तो मेरे प्यारे दोस्तों, पुराने पाक की तरतीब सदर आलम ससन के पर तरतीब बताइए कि पहले बेटी का जिक्र किया, और इसलिए इंसान दुनिया में माल पर फखर करता है और बड़े फखर से बताता है। फला मैं खुद अपना वाक्य बताता हूं, एक साहब से मैंने पूछा, ऐसी बातचीत की, पूछा कहां रहते हो, कहते फुला गली में जो सबसे बड़ा मकान है ना वो मेरा है। बहुत फखरी अंदाज में उन्होंने कहा कि फुला गली में जो सबसे बड़ा मकान है वो मेरा है, ये है फखर की चीज। और अजीब बात यह है कि इंसान जब दुनिया से जाता है न माल काम आती है न औलाद। क्या फरमाया मेरे शेख ये अशेर पढ़ते थे, माल औलाद कब्र में तेरी जाने को नहीं, तुझको दोजख की मुसीबत से छुड़ाने को नहीं, जो जामन कब्र में तेरा कोई भी यार नहीं, क्या कयामत है कि तू इससे खबरदार नहीं। औलाद का तो क्या हाल होता है, बाप के रूह निकलती है, सबसे पहले जेब से नोट लगाए घड़ी उतार लेते हैं, बाप का आईफोन फौरन जेब में रख लेते हैं। और अजीब बात यह है कि लोगों के अंदर एक बात मशहूर है, वो ये कि मुर्दे के कपड़े जिस्म पे जो कपड़े हो ना वो खैरात कर दो। क्यों? कहते हैं उसमें नहुसत होती है, कपड़ों में नहुसत होती है इसलिए वो नहीं रखते। अच्छा भाई क्यों का नहुसत है? कि जी मरते वक्त वो कपड़े उसके जिस्म के साथ लगे हुए थे। अच्छा भाई अगर वो कपड़े जिस्म के साथ लगे हुए थे, अगर उसके घर हाथ में कार्टियर की घड़ी या राडो की घड़ी या कोई और दुनिया की 1 लाख रुपए वाली घड़ी उसके हाथ में हो तो क्या नहुसत उसमें घुसेगी? नहीं जी उसमें तो नहीं घुसेगी। या जेब में 1 लाख रुपए उसके रखे हुए हो तो नहुसत तो उसमें भी आनी चाहिए, या मोबाइल फोन रखा नहुसत तो उसमें भी आनी चाहिए। लेकिन इससे पता चला, मेरे शेख फरमाते हैं इससे पता चला नहुसत भी बड़ी चलाक है, देखकर घुसती है, मोबाइल में नहीं घुसती, नोटों में नहीं घुसती, घड़ी में नहीं घुसती, सिर्फ कपड़ों में घुसती। तो वही औलाद जेबों से मोबाइल निकाल लेती है, प्लाट के कागजात पर कब्जा कर लेती है। ये हालात हैं। एक भाई जायदाद पर कब्जा करके बैठ जाता है, दूसरों को हिस्सा नहीं देता, जो जरा उसको धमकाए उसको तो दे देता है, बाकी अगर बहने या कोई भाई कमजोर हो तो फिर उसका नतीजा ये होता है कि जनाब पूछते भी नहीं है। बस ईद पर एक जोड़ा बनाकर दे दिया, बस हो गया तुम्हारा, खबरदार मांगना मत। अल्लाह हो अकबर। तो इसलिए इंसान माल पर औलाद पर फख्र करता है। समझा दिया, याद रखना एक चीज काम में आएगी, फिर क्या चीज काम आएगी? इल्ला मन अतल्लाह बिकल्बिन सलीम। कयामत के दिन क्या चीज आएंगी? कल्बे सलीम, قلب سلیم یعنی سلیم کا ترجمہ یہاں مفسرین کے الفاظ سے پتہ چلتا ہے کہ صحت مند دل، کیونکہ قلب سلیم کی ضد ہے قلب سقیم، اور سقیم کے معنی بیمار دل، مریض دل، اور اس کا سلیم کا ترجمہ ہوا ہے صحت مند دل، بھلا چنگا دل. اب قلب سلیم کی علامت کیسے پتہ چلے کہ قلب سلیم کہتے کس کو ہے؟ تاکہ قلب سلیم پتہ چل جائے تو ہم اپنے اندر جھانک لیں کہ ہمارا دل سلیم ہے کہ نہیں ہے، اور اگر نہیں ہے تھوڑی محنت کریں اس قلب کو سلیم بنائے. تاکہ اس کے لیے پانچ تفسیر اس کی، پانچ علامتیں علامہ علوسی سید محمود بغدادی رحمۃ اللہ علیہ نے اپنی تفسیر المانی میں نقل کیا. نمبر ایک، سبحان اللہ، مفسرین میں کیا ہے سبحان اللہ، جو اللہ نے پہلے مال کا ذکر کیا تفسیر میں پہلی چیز مال لے کر آئے. نمبر ایک کیا؟ کہ قلب سلیم وہ ہے کہ الذی ينفق ماله فی سبیل البر، کہ قلب سلیم وہ ہے جو نیکی کے خیر کے کاموں میں مال کو خرچ کرے. سبحان اللہ. اب دیکھیں مال کو بتایا نا کہ کام نہیں آئے گا، لیکن اس قلب سلیم کا ذوق یہی ہے کہ اللہ کی رضا اور خوشی جس کام میں ہے وہاں مال خرچ کرتا ہے. مسجد بن رہی ہے، مدرسہ ہے، مدرسے کی ضروریات ہیں وہاں خرچ کر رہا ہے. رمضان شریف میں کتنا اچھا موقع ہے، سرور عالم صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ من فطر صائما، جس نے کسی روزے دار کو روزہ افطار کرایا تو اس کو روزے دار کے روزے کا اجر ایسے ملے گا کہ روزے دار کے روزے کے اجر میں کوئی کمی نہ ہوگی. بلکہ فرمایا صحابہ نے پوچھا، سبحان، اب دیکھیے عرض کیا تھا نا، صحابہ کے سوال عجیب ہوتے تھے. صحابہ نے پوچھا کہ لیس کلنا نجد ما نفطر به الصائم، ہم میں سے ہر شخص اتنی حیثیت نہیں رکھتا کہ وہ کسی روزے دار کو روزہ افطار کرا سکے. محبوب عالم سرور عالم صلی اللہ علیہ وسلم نے کتنی باری بات فرمائی، فرمایا اس کے لیے ضروری نہیں ہے کہ تم پکوڑے بھی کھلاؤ، فروٹ چاٹ بھی کھلاؤ، دہی بڑے بھی کھلاؤ، رول بھی کھلاؤ، سموسے بھی کھلاؤ، شربت بھی پلاؤ. نہیں، ایک گھونٹ لسی پلا دو، ایک کھجور کھلا دو، ایک گھونٹ پانی پلا دو تو یہ فضیلت تمہیں مل جائے گی. سبحان اللہ، کتنا آسان ہو گیا. غریب آدمی کے لیے بھی آسان ہو گیا کہ وہ کسی کو کھلا سکتا ہے. ایک کھجور ہے، ایک ہی کھجور ہے اس کے پاس، آدھی کھجور خود کھائی آدھی کسی کو کھلا دی، لو جی اس کو فضیلت مل گئی. ہاں آگے فرمایا البتہ جس کو اللہ نے وسعت دی ہے، من اشبع صائما، جس نے کسی روزے دار کو پیٹ بھر کے کھلایا تو اس کے لیے سرور عالم صلی اللہ علیہ وسلم کی دعا ہے، سقاہ اللہ من حولی شربتا لا یظما حتی یدخل الجنہ، کہ اللہ اس کو میرے حوض سے پانی پلائے کہ جنت میں داخلے تک اس کو دوبارہ پیاس نہ لگے. اب آپ دیکھیے مال کا کتنا بہترین استعمال ہے. کسی غریب ہے، اب دیکھتے ہیں کہ جی پڑوس میں یا کسی کے ہاں مالی کمزوری ہے، چھوٹے چھوٹے بچے ہیں، بچے اپنے باپ اور ماں کو کہتے ہیں کہ ابا ہمارے کبھی عید کے کپڑے آئیں گے. پتہ چلا بھائی کوئی غریب رشتے دار ہے، کوئی غریب ضرورت مند ہے، کسی کی مدد کر دی. جتنی اپنی حیثیت ہے، ساری دنیا کو ہم نہیں پال سکتے، لیکن ہم اپنی حیثیت کے موافق کام کیا، کسی کو جناب عید کے جوڑے دلا دیے، کسی کی اور ضرورت پوری کر دی، کوئی بیمار ہے اس کو دوا دارو کرا دیا. تو اب یہ دیکھیے یہ مال کا کتنا بہترین استعمال ہے. اس لیے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اپنے مریضوں کا علاج صدقے سے کرو. کیا مطلب؟ کہ جہاں ٹیسٹ کراتا ہے ٹیسٹ میں پیسے خرچ کرتا ہے، ڈاکٹر کے اپوائنٹمنٹ میں پیسے خرچ کرتا ہے، اسی طرح سے یہ بھی اہتمام کرے کہ صدقہ بھی دے. اور صدقے کے معنی یہ نہیں کہ کالا برکل لٹا دے، کالے بکرے بےچارے بہت کامتے رہتے ہیں، بہت ڈب کے گھومتے رہتے ہیں کہ یار ہماری خیر نہیں ہے، اب تو ہم کو کوئی تو کسی کالے بکرے کی قید یا بکرے کی قید، جان کی کہتے ہیں جان کے بدلے میں جان، تو یاد رکھیے یہ کوئی وہ نہیں ہے، اس کی کوئی اثر نہیں ہے، بلکہ ضرورت مند کی ضرورت کو پورا کرنا. اب دیکھیں نا جیسے بعض لوگ ہیں مسجد ادارے والوں سے آ کے پوچھتے ہیں کہ جناب آپ بتائیے آپ کی کیا ضرورت ہے، سیمنٹ چاہیے، آپ کو بجری چاہیے، آپ کو بلاک چاہیے، کیا چیز چاہیے، کیا ضرورت ہے آپ مجھے بتائیں، میں آپ کو دے دوں گا. ٹھیک ہے جناب، کوئی بات نہیں. بعض لوگ نقد دیتے ہیں، کوئی ایسی بات نہیں، तो गरीब की जरूरत को पूछ ले कि जी आपकी क्या जरूरत है, आप मुझे बता दें, मैं आपको दिला देता हूं, खत्म। तो माल खर्च करने का शौक होना यह बड़े काम की चीज है। इसलिए ताक रातों में एक काम और भी कीजिए, वो ये कि ताक रातों में सदका भी कीजिए। देखिए अगर ताक रात आज हुई, अगर आज ताक रात हुई तो 1000 महीने के बराबर अजर मिल जाएगा। और फिर सदका करने से वो कल्ब को तहारत मिलती है, ये खुद सदके की फजीलत है। इसलिए ये दुआ में रखिए। तो पहली तफसील क्या हुई, यानी इसका पहला नंबर एक कि माल खर्च करता हो अल्लाह के रास्ते में, खुशी के रास्ते में। ऐसा ना हो कि जनाब शादी हो तो लाखों रुपए, आजकल तो बैंक्वेट लेते हैं 2-2.5 लाख रुपए से कहां काम मिलता है कि जी बैंक्वेट में शादी करेंगे, और मदरसे में सदका देते हैं, मदरसे में अतिया देते हैं तो जी 500 रुपए। जरा कुछ रेशियो तो मिला, तनासुब तो मिला, कहां वहां कहां। और जो आखरत में अपने बैंक में डालना है, आखरत के लिए जमा करना है, वहां हम क्या मामला कर रहे हैं। तो एक होंगे ना नंबर दो। दूसरा, अल्लाह ताला ने औलाद का जिक्र किया था, अल्लाह मारूसी वही औलाद लेकर आए। क्या फरमाया कि अल्लज़ी युर्शिदु बनीहि इलल हक, जो अपने औलाद को, अपनी औलाद को हक बात बताए, हक की रहनुमाई कराए। वो कैसे कि अब ये जो मदरसा खुला है कितनी बड़ी नियमत है, कितनी जिंदगी गुजर जाती है, हम लोग नमाज के मसाइल नहीं सीखते, कितनी जरूरत है नमाज के मसाइल सीखने की, कि मालूम हो कि नमाज में क्या चीजें फर्ज है, किन चीजों की, जैसे सजदा साहब होता है, क्या बातें हैं कि अगर कोई गलती हो जाए तो कुछ भी नहीं होता। जैसे नमाज की सुन्नतें हैं, मसलन एक आदमी हाथ बांधा है, सूरह फातिहा पढ़ रहा है, अब उसको सूरत मिलानी थी, उसने गलती से हाथ छोड़ दिया, क्योंकि गैर बात है, हमारा तो नमाज में किसी से पैसा लेना होता है, किसी के क्या है, किसी के क्या है, पूरी हिसाब किताब तो नमाज में ही चलता है हमारा। अब उसने हाथ छोड़ दिया, फिर उसको याद आया कि मुझे जो है वो अभी तो सूरत भी मिलानी, फिर हाथ बांध दिया। अब आप बताइए परेशान होगा कि नहीं होगा, सजदा साहब करे कि नहीं करे। अब सीखा तो क्या फायदा हुआ कि जी सजदा साहब करने की जरूरत नहीं है। लेकिन ये कब मालूम हुआ, जब मसाइल सीखेगा। अब आप बताइए एक आदमी ने गलती से पहली रकात पढ़ी, उसने एक ही सजदा किया, एक सजदा किया, खड़ा हुआ तो याद आया मैंने तो एक ही सजदा किया। अब नहीं मसला सीखेगा तो क्या होगा, परेशान होगा, नमाज तो हो जाएगा। हालांकि कोई परेशान होने की जरूरत नहीं, अगली रकात में 3 सजदे कर ली और आखिर में सजदा साफ कर लिया, उसकी नमाज बिल्कुल दुरुस्त। तो बात अर्ज करने का मकसद क्या, ये मसाइल कहने का मतलब कि मसाइल सीखे, ये काम की चीज है। फिर अपनी औलादों को सिखाए, उनको मालूम हो कि क्या चीज सवाब है, क्या चीज, किस चीज से सवाब मिलेगा, किस बात से गुनाह मिलेगा, कौन किस क्या काम नेकी का काम है, क्या काम जो है वो आदाब मिलेगा, ये बातें मालूम होनी चाहिए। कितने नौजवान है जिंदगी, अब जैसे दाढ़ी है, हमारे यहां दाढ़ी का मसला ये समझते हैं कि जी दाढ़ी रखी ना रखी कोई बात नहीं। आम मुसलमान के तो जहन में यही है, बल्कि एक बात जहन में यह कि अगर दाढ़ी नहीं रखी तो कोई गुनाह नहीं, लेकिन एक दफा रख ली तो अब काट नहीं सकते, ये भी है लोगों के जहन में। यह बातें लगाते हैं कि थोड़ी थोड़ी दाढ़ी रख लो बस काफी है, जैसे रमजानी दाढ़ी होती है कि रमजान की चांद रात्री, रमजान की चांद निकला, दाढ़ी रख ली, और ईद का चांद हुआ तो शैतान ने आके बगल में हाथ डाला और गर्दन पे हाथ डाला, अरे यार एहतिकाफ तो माशाल्लाह अल्लाह तुम्हारा कबूल करे, आ जाओ, चलो आओ पहले हेड ड्रेसर के पास चले, तुम्हें पता है कल तुम्हारे ईद की दावत होती है, फिर सब रिश्तेदारियां भी आती हैं, और कहेंगे कैसे ये तो बिल्कुल आउट ऑफ डेट लग रहा है, एक्सपायर्ड लग रहा है, तो जरा अप टू डेट तो बनो, जरा ये ठीक है दाढ़ी पूरी ना कर दो, थोड़ी सी ट्रिम तो करा लो, सेटिंग तो करा लो, वो जो अच्छी बनी, वो जो नूर उसके चेहरे पे आ जाता है, अल्लाह हू अकबर, रमजान गुजरते ही वो नूर उड़वा देता है शैतान। तो याद रखिएगा दाढ़ी का रखना वाजिब है, सिर्फ सुन्नत नहीं है, वाजिब है उसकी हैसियत के एतबार से। क्या मतलब, कोई दाढ़ी नहीं रखेगा तो गुनहगार होगा, या एक मुट्ठी से कम रखेगा तो भी गुनहगार होगा। कम से कम मसाइल तो मालूम हो ना औलादों को, शलवार का मसला है। अब हमारा क्या मिजाज है, मस्जिद में आते हैं अपनी शलवार या पतलून के पैंचे मोड़ लेते हैं या शलवार ऊपर कर लेते हैं, और अभी मस्जिद से बाहर नहीं निकलते फौरन नीचे करना शुरू कर देते हैं। हालांकि मर्दों के लिए टखने खुला रखना यह जरूरी है, और अगर वो लिबास टखने से नीचे लटकेगा तो हराम और गुनाह कबीरा। तो इस तरह कितने सारे मसाइल हैं जो हमें सीखने की जरूरत है और अपनी औलाद को भी। और एक बात मैं अर्ज क्या करता हूं, माशाल्लाह जौक की बात है कि हम अपनी औलादों को कुरान पाक हिफ्ज कराते हैं, माशाल्लाह बहुत बड़ी नियामत है। लेकिन एक सवाल है कि बच्चा बने हाफिज कुरान और उसको हिफ्ज कुरान का तोहफा दिया जाए स्मार्टफोन, मैच है कोई? क्यों जनाब, दोनों का कोई जोड़ बनता है? कि बच्चा बना हाफिज कुरान और उसको हिफ्ज कुरान का तोहफा दिया मोबाइल फोन, कोई जोड़ बनता है? तो मेरे प्यारे दोस्तों, और फिर पैकेज लगा दिए कि जी 4G चला। लगा जब कराची में 4G आया ना पाकिस्तान में, मैंने कहा लो जी इतना खुशी मना रहे हैं, हमारे क्या जी 2500 कितने अरसे से चल रही है, अभी 4 पे खुश हो रहे हैं, 2500 जी यही से चलती है, कितने जी तक पहुंच चुके पहले? सिर्फ जी पर खुश होने की जरूरत है? बस शैतान और नफ्स की जी हुजूरी कर चल रही है। तो औलाद को नेकी की बातें सिखाया है। एहतिकाफ में बैठा, माशाल्लाह तो मदरसा है, मुझे लोगों की गर्दन हिलाने से अंदाजा हुआ कि यहां माशाल्लाह मसाइल के सिखाने का कुछ नजम भी है, अल्हम्दुलिल्लाह। फिर मदरसा है और माशाल्लाह कितना फायदा उठा है कि दरस कुरान है, दरस हदीस है, दूसरी चीजें होती है, फिर औकात और कुरान पाक को दुरुस्त करे, कुरान पाक के साथ मसाइल को सीखे। कितनी बड़ी नेमत है कि मोहल्ले में एक मदरसा मौजूद है, कितनी बड़ी नेमत है मेरे दोस्त, अहले मोहल्ला के लिए तो बहुत बड़ी नेमत है ये कि अपने। और तो दो बातें क्या हो गई कि खुद भी दीन पर लगे, अपनी औलाद को भी दीन सिखाने की फिक्र करे, ये जरूरी है। तीसरी बात, अल्लदी यकून कल्बहु खालियन अनिल अकायदिल बातिला। तीसरी अलामत क्या है कि उसका दिल बातिल अकीदों से खाली हो। और बातिल अकीदा क्या हुआ, जैसे मैंने जिक्र किया ना, होंडा सिटी रखी है या टोयोटा क्रोला नए मॉडल की, पीछे जो है वो काली पट्टी बांधी हुई है, बातिल अकीदा कि भाई क्या है उससे, बिल्ली गुजर जाए हाय बिल्ली गुजर गई अब क्या करें, यह है बातिल अकायद। इसी तरीके से बातिल अकायद में यह बात भी है, जैसे फितनों में से एक फितना है, जना याद रखने की बात है कि जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद कोई नबी नहीं आएगा, आप पर नबूवत खत्म हो चुकी, लिहाजा नबूवत की कोई वर्जन नहीं आएगी अभी कि जी क्या नया नया वर्जन, माइक्रोसॉफ्ट वाले विंडोज का नए नए वर्जन निकालते रहते हैं, तो इसी तरह नबूवत के वर्जन भी निकाले इसी गुलाम अहमद कादियानी ने कि दिल्ली बुरूजी, ये याद रखे कोई नबूवत का कोई वर्जन नहीं आएगा। अब रही बात ईसा अलैहिस्सलाम, तो ईसा अलैहिस्सलाम को तो नबूवत पहले मिल चुकी, लगा अब वो जो तशरीफ लाएंगे, आपका आना बिल्कुल का हक है, जब आप तशरीफ लाएंगे तो जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इसी शरीयत की तालीम देंगे। तो इसी तरह से मुख्तलिफ अकायद है जिसको सीखने की जरूरत है। मसलन जैसे अब क्या हुआ, मजारों पर जाना एक चलो लतीफी की बात है, सुन ले नींद भी भाग जाएगी। एक था बुजुर्ग किसी गांव में गए, तो एक औरत ने उनसे कहा कि हमारे यहां औलाद नहीं होती है, आप हमारे लिए कुछ कोई अमल बताएं कुछ। कहा अच्छा चलो मैं तुम्हारे नाम का चराग मजार पे जलाऊंगा। अच्छा जमाना गुजर गया, नहीं आए बरसों के बाद वो बुजुर्ग उसी जगह से गुजरे, तो आकर अहवाल पूछा, उसी घर में गए, हाथ पूछा क्या हाल है, कहा अल्हम्दुलिल्लाह 11 बच्चे हो गए। अच्छा अच्छा तुम्हारे शौहर किधर है? कहा वो मजार ढूंढने गया चराग बुझाने के लिए। तो ये हाल है हम लोगों का कि जी फला मजार पे चल पड़ो। तो मेरे दोस्तों याद रखिए, हम अहले सुन्नत वल जमात वाले, हम जो हैं ये मदरसे वाले, हम लोग मजार पर जाने के मुनकर नहीं है, लेकिन तरीका अफसार से बस इख्तलाफ है कि कैसे जाया जाए। ये जाता है कोई बरकत के लिए जाता है किसी बुजुर्ग की कब्र पर, तो कोई हर्ज नहीं उनके जाना। हजरत इमाम अबू यूसुफ रहमतुल्लाह अलैह जब कोई मसला पेश आता था, कोई परेशानी होती थी, अपने उस्ताद इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह की कब्र पर जाते थे, वहां जाकर अल्लाह से दुआ करते थे कि अल्लाह मैं ये मेरा उस्ताद, मैं इसको आपका मकबूल बंदा समझता हूं, मेरी ये मुश्किल है, ए अल्लाह मेरी मुश्किल को दूर फरमा दीजिए। तो तरीका इस को दुरुस्त कर ले, कोई हर्ज नहीं। इसी तरह की जो दूसरी बातें हैं सब उन चीजों के अंदर यही बात है कि तरीकेकार को सीख ले, अकायद को दुरुस्त कर ले, सब ठीक हो गया। दादा माशाल्लाह उसके लिए कितनी बड़ी नेमत है कि यहां मदरसा मौजूद, उलामा मौजूद है, बहुत बड़ी नेमत है ये आपके लिए। इस नेमत की कदर कीजिए कि यहां अल्हम्दुलिल्लाह मदरसा मौजूद है। याद रख लिए, दीन का कोई काम बगैर इल्म के नहीं हो सकता, चाहे तबलीग हो, चाहे खानका हो, चाहे जिहाद हो, चाहे कोई भी काम हो, कोई काम बगैर इल्म के नहीं हो सकता। इल्म की जरूरत हर जगह पड़ेगी, और ये माशाल्लाह आपके घर में मौजूद है, इसलिए इसकी कदर कीजिए। घर की मुर्गी दार बराबर ना समझिएगा, फायदा उठाए इससे। तो तीसरी चीज क्या है कि कल्ब बातिन अकीदों से खाली हो जाए। अकायद की बहरहाल एक फहरिस्त है, मुख्तसर तारुफ रख सको। चौथी बात है, अल्लज़ी यकूनु क़ल्बुहु खालियन अनिल अखलाक रज़ीला, इसका दिल अखलाक रज़ीला से खाली हो जाए। सुभान अल्लाह। हजरत अब्दुल्लाह इब्न उमर रज़ियल्लाहु तआला अन्हुमा फरमाते हैं कि क़ीला लिरसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम अय्युन नास अफ़ज़ल, आप सबसे पूछा गया कि अफ़ज़ल शख्स कौन है, तो आपने दो बातें फरमाई, फरमाया मख़मूमुल क़ल्ब व सदूकुल लिसान, कि वो अफ़ज़ल है जो मख़मूमुल क़ल्ब रखता हो, क़ल्ब में मख़मूम रखता हो, और सदूकुल लिसान। तो सहाबा ने पूछा, देखते जी फरमाते नहनु नारिफू सदूकुल लिसान नहनु नारिफू, हम जानते हैं कि जबान का सच्चा कौन है, ये तो हम समझते हैं कि सदूकुल लिसान जबान का सच्चा हो, वादे का पूरा हो, ये चीज तो हम समझते हैं, लेकिन मख़मूमुल क़ल्ब क्या होता है। अब ये वो अल्फाज है कि यह बाबी रहमतुल्लाह अलैह फरमाते हैं, यकीम यकीमे के ना करदा कुरान दुरुस्त, कुतुब खाना चल मिल्लत बशुस्त, क्या वो यतीम वो उम्मीद वो नव यतीम के जिसने मदरसे का मकतब का वो नहीं देखा, लेकिन अल्लाह ताला उस अपने प्यारे महबूब की जबान से वो अल्फाज जारी करवाए कि सहाबा अरबी दान होते हुए उनको पूछना पड़ा। सुभान अल्लाह। अब मख़मूमुल क़ल्ब क्या है, सहाबा ने पूछा कि मां के मख़मूमुल क़ल्ब क्या है, तो आपने इरशाद फरमाया अन्नकी वत्तकी ला इस्मा अलैह। सुभान अल्लाह। के पाक साफ नकी साफ सुथरा, साफ सुथरा पाक साफ, नीट एंड क्लीन। वैसे नकी का तर्जुमा नीट एंड क्लीन नहीं कर सकते, लेकिन क्या करें, चलो समझाने के लिए साफ सुथरा नकी और वत्तकी अल्लाह से डरने वाला दिल। अब ये उस दिल की सिफात बयान हो रही है कि साफ सुथरा हो, पाक साफ हो, वो बातिल अकीदों से खाली हो, गैरुल्लाह की मोहब्बत से खाली हो, और अल्लाह की मोहब्बत से लबरेज हो, ऐसा पाक साफ हो, और अत्तकी अल्लाह से डरने वाला हो, दिल उसका लड़ता हो तरसा हो। सहाबा फरमाते हैं, अल्लाह ने सहाबा के लिए फरमाया वल्लज़ीन यूतूना मा आतौ व कुलूबुहुम वजिला, हमारी मां ने पूछा हजरत आयशा रज़ियल्लाहु ताला अन्हा ने कि ये क्या बात है, माने इसके लिए कि देते हैं जो देते हैं, यानी माल के खर्च करने का जिक्र है, सहाबा की शान में अहलुल्लाह की शान में कि अल्लाह जो इनको देता है वो आगे खर्च करते हैं, लेकिन कुलूब उनके डरते हैं। तो हमारी माने पूछा ये क्यों डरते हैं, क्या इस वजह से कि नमाज नहीं पढ़ते, क्या इस वजह से कि रोजा नहीं कर सकते, क्या इस वजह से कि ये चोरी करते, या इस वजह से कि ये जिना करते। सुभान अल्लाह। कुर्बान जाइए, सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नहीं, ये वजह नहीं है, ये नमाज भी पढ़ते हैं, ये ज़कात भी देते हैं, ये रोजे भी रखते हैं, चोरी भी नहीं करते, जिना भी नहीं करते, लेकिन इनको एक खौफ है कि अल्लाह हमसे राजी और खुश होता है, पता नहीं अल्लाह के रास्ते में कबूल भी है कि नहीं। लगा एतकाफ में बैठे दीन का काम करे, उसको ये जो कल्ब में खौफ पैदा हो, ये खौफ होना कि पता नहीं कबूल भी है कि नहीं, ये बहुत बड़ी सिफत है मेरे दोस्त।
لڑتا اور ترسا رہے. حضرت ابراہیم علیہ السلام نے کتنی بڑی عبادت کی, کتنی بڑی عبادت کی, کعبہ شریف بنایا, اللہ کا گھر بنایا, لیکن کیا دعا کر رہے ہیں؟ ربنا تقبل منا. آج معتکف اعتکاف سے نکلتا ہے اس سے پھولوں کے ہار ڈالے جاتے ہیں اور مبارکبادیں پیش کی جاتی ہیں, وہ بھی خوشیاں مناتا ہے. خوشی کا نہیں ڈرنے کا وقت ہے, ہنسنے کا نہیں رونے کا وقت ہے میرے دوستو. خوشی تو اس وقت منائیں گے جب پتا چلے گا کہ ہاں ہم نے قبول کیا. حضرت شیخ عبد القادر جیلانی بڑے پیر صاحب رحمت اللہ علیہ, ایک بڑھیا نے تعریف کی, آپ رونے لگے اور رو کر کیا فرماتے ہیں, تو اس نے کہا کہ میں تو آپ کی تعریف کروں, آپ روتے کیوں ہیں؟ فرمایا میرے شیخ سنایا کرتے تھے, کیا فرمانے لگے, سبحان اللہ, ایمان چو سلامت بلبے گور برے آفت تو بری چست جو چالاکی ہے. کہ جب عبد القادر اپنے ایمان کو سلامتی کے ساتھ قبر میں لے کر جائے گا تب خوش ہوگا کہ وہاں تو کتنا ہوشیار تھا. لگا میرے شیخ ایک واقعہ سنایا کرتے تھے, ایک بزرگ کو ایک شخص نے چھیڑا. چھیڑنے والے ہوتے نا, یا تم روزے رکھتے ہو تمہیں کیا ملا, تم اعتکاف میں بیٹھے تمہیں کیا ملا, تم نے داڑھی رکھی تمہیں کیا ملا, چھیڑنے والے تو ہوتے ہیں نا. ایک بزرگ سے کسی نے کہا کہ تمہاری داڑھی اور میرے بکرے کی داڑھی میں نعوذ باللہ کیا فرق ہے؟ ہم لوگ تو وہ کیسا جواب دیں, دس باتیں سنائے آتی اور یہ کریں. فرمایا کہ اچھا پھر جواب دوں گا. سنے گا دیکھا مولانا جواب نہیں ہے نا, ہو گئے نا لاجواب. اب ادھر ان بزرگ کا حال دیکھیے, جب مرنے کا وقت قریب آیا, سبحان اللہ, میرے شیخ یہ واقعہ سنایا کرتے تھے, مرنے کا وقت قریب آیا, اپنے شاگردوں مریدوں سے فرمایا کہ جب میرا انتقال ہو جائے میرا جنازہ فلاں علاقے سے لے کے چلنا, فلاں گلی سے لے کے جانا اور اس مکان پہ جا کے ٹھہر دینا. لگا انتقال ہو گیا, اب جنازہ کو وہیں سے لے جا رہے ہیں, جب وہاں جا کر ٹھہرے تو اسی شخص سے فرمایا کہ میری داڑھی تیرے بکرے کی داڑھی سے اچھی ہے. کیوں؟ اس لیے کہ اللہ تعالیٰ نے مجھے ایمان پر موت عطا فرمائی. اللہ اکبر. یہ ہے قلبِ لرزہ اور ترسا, یعنی ڈرنے والا دل, قلوب وجیلا, ایسا دل ہونا چاہیے. اللہ یہ ہم سب کو نصیب فرمائے. یہ اس بات پر تو خوش ہو, اس بات پر خوش ہو کہ اللہ نے مجھے توفیق دی, اس بات پر تو خوشی بڑی نعمت ہے کہ میں روزے رکھ رہا ہوں, خوشی کی چیز ہے. میں قرآن پاک پڑھ رہا ہوں, میں قرآن پاک سن رہا ہوں, اس پر خوش ہونا چاہیے. میں اعتکاف پہ بیٹھا ہوں, شکر ادا کریں, خوش ہو. لیکن اس خوشی کے ساتھ ایک خوف بھی ملا, تب جو ایمان قابل ہو جائے گا. خوشی تو یہ ہے کہ اللہ تعالیٰ نے مجھے اس نعمت کو ارکان اس عبادت کی توفیق عطا فرمائی, اور خوف یہ ہو کہ پتہ نہیں قبول بھی ہے کہ نہیں. اب یہ خوشی اور خوف یہ دونوں مل کر ایمان کو کامل بناتے ہیں. تو کیا فرمایا؟ النقی التقی, ڈرنے والا دل ہو, ڈرتا رہے, اور لا اسم علی, کوئی گناہ نہ ہو سکتا. سبحان اللہ. اور آگے کیا فرمایا کہ ولا بغیا, ظلم کرنے والا نہ, اور ولا غلہ, حد سے تجاوز نہ کرے, بلکہ معتدل المزاج ہے. معتدل المزاج کے معنی یہ نہیں ہے کہ ارے صاحب ذرا معتدل المزاج بولو, کوئی بات نہیں, اگر بے پردہ ہوتا ہے تو کوئی بات نہیں, اپنی مائیں بہن ہیں, جن سے شرعی پردہ ہے ان سے شرعی پردہ بھی نہیں کیا. نہیں یار, دین میں ذرا بہت ایکسٹریمسٹ مت بنو, شدت پسند نہ بنو. تو یاد رکھیے گا یہ معنی نہیں ہے. اعتدال کے کیا معنی ہے؟ اعتدال کے معنی شریعت و سنت پر عمل کرے, البتہ شان رحمت غالب رکھے. جیسے میں نے شیخ کی ایک بات سنی, حضرت والا دیکھیے تہجد آدھی رات کو, تہجد کتنے افضل وقت تہجد کا آدھی رات کا ہے, لیکن میرے شیخ رحمت اللہ علیہ ساری زندگی فرماتے تھے کہ بھائی آدھی رات کو تمہارے لیے اٹھنا مشکل ہے, تم یوں کرو کہ عشاء کی سنت کے بعد نفل پڑھتے ہو, اسی نفل میں تہجد کی نیت کر لو, تمہاری تہجد ادا ہو گئی. کیونکہ تہجد کا وقت تو شروع ہو جاتا ہے, البتہ افضل وقت تو آدھی رات کو ہوتا ہے, نصف لیل کو. تو یہ ہے ربا. حالانکہ حضرت کا کیا معمول تھا؟ حضرت کا اپنا معمول تھا آدھی رات کو پڑھتے تھے. لیکن یہ ہے, اس کو کہتے ہیں حد اعتدال, کہ اپنے اوپر تو مصیبت دے دی, دوسروں کو رحمت دے دی.
نبی صلی اللہ علیہ وسلم غزوہ احزاب غزوہ خندق کا موقع ہے، آپ کے پیٹ شکم مبارک پر دو پتھر بندے تھے، آپ کے پیٹ پر دو پتھر اور عالم صحابہ کے پیٹ پر ایک پتھر، تو دیکھیں ساری تکلیف زیادہ تکلیف اپنے اوپر لے لی. یہ ہے اعتدال کہ دوسروں کو رحمت دینا اور خود تکلیف کو جھیل لینا. اور کیا فرمایا، ولا حسدا، اس دن میں حسد بھی نہ ہو. حسد کیا، کسی کی دینی یا دنیاوی ترقی پر تکلیف ہونا اور جلنا، دینی یا دنیاوی ترقی پر، کہ اس کو مال ملا اب دوسرے حسد کر رہے ہیں کہ اس کو کیوں ملا، جل رہے ہیں، یا کسی عالم سے لوگ محبت کر رہے ہیں، کسی مدرسے سے جو رجوع زیادہ ہے اب حسد ہے کہ جان اس سے کیوں، فلاں استاد سے کیوں، فلاں سے کیوں، فلاں شخص سے کیوں. سوچنے کی بات ہے، اگر کوئی کسی سے محبت کر رہا ہے تو یقیناً اس کے اخلاق کی اس کی وجہ ہوگی. محبت کیوں کرتے ہیں لوگ، اخلاقی کی وجہ سے کرتے نا، جب میرے اندر کاٹے ہوں گے تو اسے کون محبت کرے گا، میری زبان میں کڑوی ہوگی اور میں دوسروں کے ساتھ نرمی اور کسی کے کام نہیں آؤں گا تو کون مجھ سے محبت کرے گا. تو اگر ہم سے کوئی محبت نہیں کر رہا تو اس کا مطلب میرے اندر کوئی کمی ہے نا، اس کو درست کرتا ہوں. کسی سے کوئی محبت کر رہا ہے اس کا مطلب اس کے اندر کوئی صفت ہے، کوئی اچھی چیز ہے جس سے لوگ اس سے محبت کر رہے ہیں. اور تو حسد کیا ہوا ہے، کسی کی دینی یا دنیاوی تکلیف پر، دنیاوی ترقی پر تکلیف ہونا، دل کا کوڑنا، دل کا جلنا، یا کسی کے دینی یا دنیاوی نقصان پر خوش ہونا. ہاں دیکھا نا، اللہ والوں کو ستائیں گے تو یہ یاد ہوگا. یاد رکھنا، جس کے دل میں یہ بات آئی نا، خیر منائے وہ اپنے، بہت خطرناک بات ہے یہ. اپنے کو زیادہ اتنا پاپا نہ سمجھے کہ میری وجہ سے اس کو عذاب ہے، یہ بہت خطرناک بات ہے. تو یہ حسد ہے، تو ایسا دل ہو تو وہ قلب جو اخلاق رذیلہ سے خالی ہو. سبحان اللہ، جیسے ظلم کی زیادہ ظلم نہ ہو اور حد سے تجاوز نہ کرے حسد اور تکام. آخری تفسیر کیا ہے، سبحان اللہ الذي يكون قلبه خاليا عما سوى الله. سبحان اللہ، یہ تفسیر امام سفیان ثوری رحمۃ اللہ علیہ کی ہے کہ کیا فرمایا کہ اس کا قلب اللہ کے سوا ہر چیز سے خالی ہو. میرے شیخ یہاں ایک شعر پڑھتے تھے، حضرت ذکر میں بھی یہ شعر پڑھتے تھے، دل میرا ہو جائے ایک میدان ہو، تو ہی تو ہو، تو ہی تو ہو، تو ہی تو، اور میرے تن میں بجائے آب و گل، درد دل ہو، درد دل ہو، درد دل. قلب سلیم مخموم قلب کا ترجمہ کر لیجئے درد دل سے، درد دل ہو، درد دل ہو، درد دل، غرض سے بالکل ہی اٹھ جائے نظر، تو ہی تو آئے نظر دیکھوں جدھر، تو ہی تو آئے نظر دیکھوں جدھر. یہ دل ہو جائے، یہ ہے قلب سلیم، یہی ہے محمود قلب، اسی کو درد بھرا دل کہتے ہیں، اسی کو قلب منیب بھی کہتے ہیں. کہ جب انسان گناہ سے بچنے کی ہمت کرے، کوشش کرے، ارادہ کرے، اور اگر گناہ ہو جائے تو توبہ کرنے میں دیر نہ کرے، یہ بھی اچھی اخلاق میں سے ہے. انتظار نہ کرے کہ جی بعد میں توبہ کر لیں گے. اللہ تعالیٰ ایسا دل ہمارا فرمانا. اب آخری بات، بس خلاصہ ہے، وہ آخری بات یہ کہ دنیا میں انجینئرنگ کی بھی یونیورسٹی ہے اور ڈاکٹرز کے لیے بھی سلیبس ہے، تو وہ سلیبس نیٹ پہ نہیں پڑھ سکتا کوئی، بلکہ اس کے انسٹیٹیوٹ میں جانا پڑتا ہے. تو یہ قلب سلیم، اس کا سلیبس نصاب تو پتہ چل گیا، لیکن اس دل کو بنوائے کہاں پر؟ تو میرے پاس میرے دوستوں یہی اللہ والوں کی مجلس سے ہیں. صحبت اہل اللہ اسی مقصد کے لیے ہوتا ہے کہ اللہ والوں کے پاس آئے تاکہ دل کو وہ بنائے. سلیبس تو پتہ چل گیا، لیکن میرے پیارے دوستوں یہ دل بنتا ہے، یہ دل بنتا ہے اللہ والوں کی صحبت سے. اللہ تعالیٰ کسی اللہ والے کی صحبت میں رہے، اس سے تعلق رکھے، اگر بیعت نہ بھی ہو کم سے کم اس سے رہے، اس سے مشورہ کرے، اصلاحی باتیں پوچھے، تو میرے پیارے دوستو اس سے پھر نتیجہ یہ ہوگا کہ دل میں اللہ تعالیٰ کی محبت پیدا ہوگی اور دل غیر اللہ سے خالی ہوگا اور دل کی بیماریاں جو ہے وہ دور ہوں گی اور دل کے اندر ایسی اچھائیاں پیدا ہوں گی. اللہ ہم سب پر فضل فرما دے اور اللہ تعالیٰ اس مختصر گفتگو کو اپنے کرم سے قبول فرما دے. یہ صاحب کہتے ہیں ان کے گھر میں کچھ پریشانی اور بیماری ہے، اللہ اپنے کرم سے اس کو دور فرما دے، اور دعا ہے کہ بہت سارے سب اپنی بیٹی بہنوں کے لیے رشتوں کے لیے پریشان، اللہ ان کے لیے بھی عافیت فرما، اور جو لڑکے شادی کے قابل ہیں اللہ تعالیٰ ان کو بھی اچھے رشتے عطا فرما دے. اللہم صل علی سیدنا و مولانا محمد وعلى سيدنا ومولانا محمد وصحابه وبارك وسلم. يا مقلب القلوب ثبت قلوبنا على دينك، اللهم لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم إنك عفو كريم تحب العفو فاعف عنا، اللهم إنك عفو كريم تحب العفو فاعف عنا، اللهم إنك عفو كريم تحب العفو فاعف عنا. اللہ آپ سے درخواست ہے کہ ہمارے چھوٹے بڑے تمام گناہوں کو معاف فرما دیجیے. یا اللہ آپ سے درخواست ہے کہ یا اللہ ہماری خلوت کے گناہوں کو بھی معاف فرما، جلوت کے گناہوں کو بھی معاف فرما، اور یا اللہ تعالیٰ جن گناہوں کا تعلق حقوق کے ساتھ ہے، مثلاً کسی کی غیبت کی، کسی کا مال لیا، اللہ ہم آپ سے درخواست کرتے ہیں کہ اللہ تعالیٰ ان حقوق کی ادائیگی کی توفیق عطا فرما، ہم میں سے جس کے ذمہ قضا نمازیں ہیں ان قضا نمازوں کی ادائیگی کی فکر عطا فرما دیجیے، اور یا اللہ ہم میں سے جس کے ذمہ قضا روزے ہیں یا اللہ تعالیٰ ہمیں ہمت عطا فرمائیے کہ ہم ان قضا روزوں کی ادائیگی کریں اور ان کو بھی ادا کریں. اللہ آپ سے درخواست ہے کہ ہم میں سے جس کسی کے مالی حقوق اگر ذمہ ہے، اللہ زکات سے متعلق ہو، صدقات سے متعلق ہو، اور یا اللہ قرض سے متعلق ہو، آپ سے درخواست کرتے ہیں کہ اللہ اس مالی حقوق کی ادائیگی کی توفیق عطا فرما دیں. یا اللہ اگر ہم نے اپنے ماں باپ کے حقوق میں کوتاہی کی ہے تو آپ سے درخواست ہے کہ اللہ جن کے ماں باپ دنیا سے جا چکے ہیں کہ اللہ تعالیٰ اپنے کرم سے مغفرت بے حساب فرما ان کی، اور یا اللہ تعالیٰ انہیں ثواب کرنے کی توفیق عطا فرما دیجیے، اور ہمارے دلوں کو مغفرت کی طرف رجوع فرما دیجیے. اور یا اللہ جن کے ماں باپ زندہ ہیں، یا اللہ اولادوں کو توفیق عطا فرما کہ اپنے ماں باپ کی قدر کریں، ان کی خدمت کریں. اللہ آپ سے درخواست ہے کہ ہمیں اپنے بڑوں کا باادب بنا، اور ہمیں اپنے چھوٹوں پر شفیق اور مہربان فرما دیجیے. اور یا اللہ آپ سے درخواست ہے کہ اللہ ہم میں سے جس کو جو اپنی بہنوں بیٹیوں کے رشتوں کے لیے پریشان ہے، اللہ اپنے کرم سے ان کو اچھے رشتے، جلد اچھے رشتے عافیت کے عطا فرما دیجیے. جو لڑکے شادی کے قابل ہیں، اللہ اپنے کرم سے ان کو بھی اچھے رشتے عطا فرما دیجیے. جو بھی اولاد ہیں ان کو نیک اور صالح اولاد عطا فرما دیجیے. اور ہم سب کو، ہماری اولادوں کو، ہمارے گھر والوں کو، رشتے داروں کو، ہمارے دوست احباب کو، کہ اللہ نے صالح فرما بردار بنا دیجیے. اللہ اپنے کرم سے اللہ والا بنا دیجیے. اللہ اپنے کرم سے اللہ والا بنا دیجیے. اور یا اللہ آپ سے درخواست ہے کہ ہم سب کو رزق حلال عافیت کے ساتھ، فراوانی کے ساتھ اور آسانی کے ساتھ عطا فرما دیجیے. اللہ مشکل روزی سے ہم پناہ چاہتے ہیں، اللہ آسان روزی، حلال روزی، آسان روزی عطا فرما، عافیت کے ساتھ عطا فرما. اور یا اللہ آپ نے جو روزی عطا فرمائی ہے، جو رزق کے ذرائع عطا فرمائے، حلال رزق کے ذرائع، اس پر شکر ادا کرتے ہیں، آپ سے درخواست کرتے ہیں کہ اس نعمت کو باقی رکھیے اور اس نعمت میں زیادتی کی توفیق عطا فرما. اللہ آپ سے درخواست ہے کہ ہمیں وہ دل عطا فرما کہ آپ کی خوشی میں ہم مال کو خرچ کریں، اور آپ کو راضی کرنے کے لیے اللہ تعالیٰ جو مال کے حقوق ہیں ان حقوق کو ادا کریں، اور آپ کو راضی کرنے کے مال کو خرچ کریں، اور اس مال کے خرچ کرنے کو یا اللہ ہمارے قلب کی تطہیر کا ذریعہ بنا، ہم سب کے نفس کی اصلاح کا ذریعہ بنا. اور یا اللہ آپ سے درخواست ہے کہ ہم کو بھی اس بات کی فکر عطا کر فرما کہ ہم آخرت کی تیاری کریں، اور آخرت کی فکر کریں، اور اپنی اولاد کی بھی فکر کریں، اور ہمارے جو ذمے اہل حقوق ہیں ان اہل حقوق کی بھی اللہ فکر کی توفیق عطا فرما دیجیے، اور اس میں اللہ اپنے کرم سے ہماری مدد بھی فرما دیجیے. یا اللہ آپ سے درخواست ہے کہ ہمیں علم صحیح عطا فرما، علم سیکھنے کی توفیق عطا فرما، اور باطل عقائد سے یا اللہ ہمارے قلوب کو خالی فرما، اور یا اللہ ہمارے قلوب کو منور فرما، ذکر اللہ کی توفیق عطا فرما، تلاوت قرآن کا شغف عطا فرما، حلاوت تلاوت قرآن عطا فرما، اپنی یاد کی توفیق عطا فرما، دعاؤں کو پڑھنے اور یا اللہ دعاؤں کے اہتمام کی توفیق عطا فرما. یا اللہ عبادت کا ذوق عطا فرما. یا اللہ عبادت کا ذوق عطا فرما. یا اللہ عبادت میں دل لگا دیجیے،
اور آپ سے درخواست ہے کہ ہمارے قلوب کو منور فرما دیجئے، شریعت و سنت پہ 100% عمل کی توفیق عطا فرما، آپ کے پیارے محبوب ہمارے آقا سرور عالم صلی اللہ علیہ وسلم کی سنتوں پر عمل کی توفیق عطا فرما، آپ کے سنتوں کو سیکھنے کی توفیق عطا فرما، اس پر عمل کی توفیق عطا فرما، اور یا اللہ آپ سے درخواست ہے کہ ہمارے گندے اخلاق کے جو کانٹے ہیں ان کو یا اللہ تعالیٰ اچھے اخلاق کے گل سے تبدیل فرما دیجئے، یا اللہ تعالیٰ ان خاروں کو خلط گل عطا فرما دیجئے، اور یا اللہ تعالیٰ جو دنیا کی محبت ہمارے دلوں میں ہے، تکبر ہے، حسد ہے، غصے کی زیادتی ہے، اور یا اللہ تعالیٰ اس طرح جو اخلاقی بیماری ہمارے دلوں میں ہے، آپ سے درخواست ہے اللہ اچھی صحت عطا فرما، ہمارے دلوں کو صحت عطا فرما، اپنی محبت عطا فرما، اپنا قرب عطا فرما، اپنا تعلق عطا فرما، اور یا اللہ آپ سے درخواست ہے کہ یا اللہ تعالیٰ تواضع عطا فرما، توکل عطا فرما، رضا بالقضاء عطا فرما، صبر و شکر والا دل عطا فرما، اور یا اللہ تعالیٰ آپ کی یاد میں رونے والا دل عطا فرما، آپ کی یاد میں رونے والی آنکھیں عطا فرما دیجئے، اور یا اللہ تعالیٰ اشک ندامت عطا فرما، توبہ کی طرف یا اللہ تعالیٰ ہمارے قلوب کو یا اللہ تعالیٰ موڑ دیجئے، متوجہ فرما دیجئے، ہمارے دلوں کو نرم فرما دیجئے، اور یا اللہ تعالیٰ ہماری طبیعتوں میں برداشت عطا فرما دیجئے، ہماری مزاج میں رحمتوں کو غالب فرما دیجئے، اللہ ہمارے دلوں کو نرم فرما دیجئے، اپنی یاد کے لیے اللہ ہمارے دل کو متوجہ فرما دیجئے، اور یا اللہ آپ سے درخواست ہے کہ غیر اللہ کی محبت کو ہمارے دل سے نکال دیجئے، خصوصاً اس زمانے کا جو فتنہ حسن کا فتنہ ہے، چاہے وہ انٹرنیٹ کے ذریعے ہو، بے پردگی کی صورت میں ہو، یا اللہ چاہے گھروں میں غیر شرعی پردے کی صورت میں ہو، ٹی وی، انٹرنیٹ اور یا اللہ تعالیٰ موبائل کے جو فتنہ ہے، یا اللہ ان سب سے ہم سب کی حفاظت فرما دیجئے، ہمارے گھر والوں کی حفاظت فرما، ہماری اولادوں کی حفاظت فرما، اور اللہ آپ سے درخواست ہے کہ ہمارے دلوں میں اپنی محبت عطا فرما، کہ اللہ اپنی عظمتوں کو، اپنی محبتوں کو ہمارے دلوں میں گاڑ اللہ، ان محبتوں کو جھنڈا ہمارے دلوں میں گاڑ دیجئے، اور یا اللہ آپ سے درخواست کرتے ہیں کہ اللہ ہمارے سل بیٹھنے کو قبول فرما، یا اللہ ہمارے روزوں کو قبول فرما، ہمارے تلاوت قرآن کو قبول فرما، ہماری تراویح کو قبول فرما، یا اللہ ہمارے اعتکاف کو قبول فرما، یا اللہ جو عبادات مالیہ ہیں ان کو اپنے کرم سے قبول فرما، ہمارے اس جمع ہونے کو قبول فرما، اور اس کی قبولیت کو یا اللہ ہماری دینی ترقی کا ذریعہ بنا، اخلاقی ترقی کا ذریعہ بنا، اپنی محبت کا ذریعہ بنا، اپنے قرب کا ذریعہ بنا دیجئے، غفلتوں کو دور کر دینے کا ذریعہ بنا دیجئے، یا اللہ ہم اس بات پر شکر ادا کرتے ہیں کہ اس مبارک مہینے میں آپ ہمیں نیک اعمال کی توفیق آپ نے ہمیں عطا فرمائی ہے، آپ سے یا اللہ عاجزانہ ملتجیانہ درخواست ہے، یا اللہ گڑگڑاتے ہیں کہ اللہ تعالیٰ التجا کرتے ہیں کہ جس طرح آپ نے عبادت کا ذوق اس مہینے میں عطا فرما، غیر رمضان میں بھی یا اللہ ہم سب کو اپنا با وفا بنا دیجئے، بے وفائی سے بچا کہ رمضان میں تو ہم مسجد کو آباد کریں اور غیر رمضان میں ہم بے وفا ہو جائیں، مسجدوں سے منہ چور موڑ لیں، یا اللہ اس چیز سے ہم پناہ چاہتے ہیں، بے وفائی سے ہم سب کو پناہ عطا فرما دیجئے، اپنا وفادار بنا دیجئے، اپنے دین کا وفادار بنا، آپ کے اپنے محبوب صلی اللہ علیہ وسلم کا وفادار بنا، دین والوں کا وفادار بنا دیجئے، اور یا اللہ آپ سے درخواست ہے کہ اپنے کرم سے دعاؤں کو قبول فرما لیجئے، اللہ اپنے کرم سے دعاؤں کو قبول فرما لیجئے، اللہم تقبل هذه الدعوات بحق انت اللہ لا الہ الا انت الاحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا احد، اللہ جتنے دینی مراکز ہیں دین کے خدمت کرنے والا ہے اپنے کرم سے سب کی حفاظت فرما، یا اللہ ہمارے گھروں کی حفاظت فرما، ہمارے گھر والوں کی حفاظت فرما، ہمارے ایمان کی حفاظت فرما، ہمارے تجارتی مراکز کی حفاظت فرما، یا اللہ ہمارے شہر کی حفاظت فرما، ہمارے ملک کے چپے چپے کی اللہ اپنے کرم سے حفاظت فرما، یا اللہ سارے عالم اسلام کی حفاظت فرما، تمام اسلامی ممالک میں یا اللہ اتحاد قائم فرما، حرمین شریفین کی حفاظت فرما، ایک ایک مسلمان کی سارے عالم میں اپنے کرم سے اللہ حفاظت فرما دیجئے، اور یا اللہ تعالیٰ
اپنے کرم سے یا اللہ تعالیٰ آپ نے جو دینی کوششوں کی اللہ جو توفیق عطا فرمائی ہے یا اللہ اس کو قبول بھی فرمائی ہے اور اس میں مزید ترقیات کی نوازشات بھی اپنے کرم سے فرمائی ہے اور اس یا اللہ جو چوٹی پھوٹی گفتگو ہے اس کو اپنے کرم سے قبول فرما کر اس کو ہماری مغفرت کا ذریعہ بنا دیجئے اور یا اللہ اپنے کرم سے ہمارے اس میں بیٹھنے کو قبول فرما دیجئے. ربنا تقبل منا انك انت السميع العليم. ربنا تقبل منا انك انت السميع العليم. اللهم انك مليك مقتدر ما تشاء من امر يكون. اسعدنا في الدارين. اللهم كن لنا ولا تكن علينا. وانصرنا على من بغى علينا. واعذنا من هم الدين وقهر الرجال وشماتة الاعداء. وصل وسلم على نبيك وحبيبك محمد صلى الله عليه وسلم. صلى الله على النبي الكريم. صلى الله على النبي الامي. برحمتك يا ارحم الراحمين. رب لا تجعلني بدعائك شقيا. اچھا آپ حضرات کے لیے کتاب کا تحفہ ہے تو وہ کتاب آپ حضرات وہ بھی لے لیجیے. جو باہر جانے والے حضرات ہیں وہ کتاب کا تحفہ لیتے جائیے, وہ آپ کے لیے تحفہ ہے, آپ کے لیے عیدی ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.